Pues vos sabés que eran con simple decirle ya. اللہ تبارک و تعالی نے مجھے اور آپ کو بے حساب نعمت عطا فرمائی ہے. اگر ہم اللہ کی دی ہوئی نعمتوں کو گننا چاہیں تو گن نہیں سکتے, لکھنا چاہیں تو لکھ نہیں سکتے, شمار کرنا چاہیں تو شمار نہیں کر سکتے. بے حساب نعمت کے اللہ سبحانہ و تعالی نے مجھے اور آپ کو عطا فرمائی ہے. اس میں بعض نعمت تو وہ ہے, اللہ ہمیں معاف کرے, اس کو نعمت بھی نہیں سمجھتا. سچ بتاؤ, ہم میں سے کوئی بیماری کو نعمت سمجھتا ہے؟ لیکن علماء کرام فرماتے ہیں بیماری نعمت ہے, مانگنا نہیں چاہیے. حدیث پاک کا محکم ہے کہ باجو بندوں سے اور باجے بندیوں سے اللہ تعالیٰ بہت محبت کرتا ہے, اور اس بندے اور بندی کو اللہ بہت اونچے درجے کی جنت دینا چاہتا ہے, لیکن اس بندے اور بندی کے اس درجے کے اعمال نہیں ہوتے, تو اللہ تعالیٰ اس کو بیماریاں ڈالتا ہے, اور بیماری ڈال کر اللہ اس بندے کو اور اس بندی کو اس درجے کی جنت تک پہنچاتے ہیں. اسے جو اولیاء اللہ تھے وہ دعا میں یوں کہتے تھے, اے اللہ بیماری بھی تیری نعمت ہے اور تندرستی بھی تیری نعمت ہے, ہم تیرے ضعیف اور کمزور بندے ہیں, اللہ اس بیماری کی نعمت کو برداشت نہیں کر سکتے, اس بیماری کی نعمت کو تندرستی کی نعمت سے تبدیل کر. تو بیماری نعمت, مانگنا نہیں چاہیے. موت نعمت ہے, موت بولو, موت کو نعمت سمجھتے ہیں؟ موت کے تذکرے ڈر سے ڈرتے ہیں, حالانکہ موت نعمت ہے. اچھا چلو تھوڑی دیر کے لیے سوچے, ہم اللہ نے موت نہ بنائی ہوتی تو ایک ایک گھر کا کیا حال ہوتا, ایک ایک گھر میں کتنے لوگ ہوتے, زندگی کی قدر نہ ہوتی. 50-60-70 سال کی زندگی میں لوگ اپنے ماں باپ کو بھیڑا گھر میں چھوڑتے ہیں, ہولڈ ہاؤس سینٹر ہر جگہ بنے ہوئے ہیں. ہمارے یہاں گجرات میں تو بہت ہے, اللہ کا شکر ہے مسلمانوں میں بیماری نہیں آئی, لیکن وہاں تو بیٹا امریکہ ہے, افریقہ ہے, جاپان ہے, اور باپ بےچارا اولڈ ہاؤس سینٹر میں یہاں پڑے رہے. تو اگر موت ہی نہ ہوتے تو موت نعمت ہے, مانگنا نہیں چاہیے. موت اللہ کی ملاقات کا پل ہے, یہ پول پار کرے بغیر آدمی اللہ کی ملاقات نہیں کر سکتا. ہمارے منہ میں جو تھوک بن رہا ہے وہ بھی نعمت ہے, بولو تھوک کو نعمت سمجھتے ہیں؟ تھوک یہ بھی نعمت ہے. ہم لوگ چلے میں تھے, ساتھی نے آ کر کہا دعا کرنا کل میرے بھائی کا آپریشن ہے. تو میں نے پوچھا کیا آپریشن ہے, تو اس نے کہا اس کے منہ میں تھوک نہیں بنی. پہلی بار سب سنا تھا, یہ بھی نعمت ہے. میں نے پوچھا کیا فرق پڑتا ہے اس سے, بولے سب سے پہلے بہت بڑی تکلیف تو یہ کہ کسی چیز کا ذائقہ ہی پتا نہ چلے, کھٹا کھٹا نہ لگے, تیکھا تیکھا نہ لگے, میٹھا میٹھا, سب ایک جیسا لگے, اور بولنے کی بھی تکلیف. لیکن سب سے بڑی تکلیف یہ کہ کسی چیز کا ذائقہ ہی پتا نہ چلے. نعمت تو ہم اللہ کی دی ہوئی نعمتیں گن نہیں سکتے, لکھ نہیں سکتے, شمار نہیں کر سکتے. علماء کرام یوں فرماتے ہیں جتنی نعمتیں اللہ نے دی ہیں ان تمام نعمتوں میں اللہ پاک کی سب سے بڑی نعمت ایمان ہے. جتنی نعمت اللہ نے دی ہے ان تمام نعمتوں سے سب سے زیادہ قیمتی نعمت ایمان ہے. ایمان روپے پیسوں سے زیادہ قیمتی ہے, سونے چاندی سے زیادہ قیمتی ہے, دکان مکان سے زیادہ قیمتی ہے, اولاد سے زیادہ قیمتی ہے. الگر جتنی نعمتیں اللہ نے دی ہیں ان تمام نعمتوں میں اللہ پاک کی سب سے بڑی نعمت ایمان ہے. ایک ایمان والے کی اللہ کے اتنی قدر و قیمت ہے. جب تک دنیا میں ایک ایمان والا باقی رہے گا اللہ بہت پوری دنیا کو باقی رکھے گا. جس دن دنیا میں ایک بھی ایمان والا نہیں ہوگا اور ایک بھی لفظ اللہ اللہ کہنے والا نہیں ہوگا تو اللہ پاک پوری دنیا کے نظام کو توڑ پھوڑ کے ختم کر دے گا. آج دنیا میں کوئی بس والا یا ٹرین والا ایک پیسنجر کو جودھپور سے دلی تک لے جانے کے لیے تیار نہیں ہے, لیکن ہمارا اللہ اس ایمان کا اتنا قدردان ہے کہ ایک ایمان والے کی برکت سے اللہ پوری دنیا کو باقی رکھے گا. ایمان کا ذرہ جو اس دنیا سے بچا کر لے کر اللہ کے آ جائے گا اللہ پاک اس پوری دنیا سے 10 گنی بڑی جنت عطا فرمائے گا. جس جنت کی ایک اینٹ سونے کی ایک اینٹ چاندی کی, جنت کا گارا مشک عنبر کا, جنت کی مٹی زعفران کی, جنت میں اللہ تعالیٰ نے تکلیف نام کی کوئی چیز نہیں بنائی. نہ کبھی سر میں درد ہوگا, نہ کبھی پیر میں کانٹا چبھے گا. جنت میں جو نعمت ملے گی وہ چھینی نہیں جائے گی. جوانی ملی کروڑ ہاتھ کروڑ سال ہو جائیں گے, کبھی کالے بال سفید نہیں ہوں گے, کبھی بوڑھاپا نہیں آئے گا. جنت اللہ کا مہمان کھانا ہے اور اس جنت کے داخلے کے لیے ایمان شرط ہے. بغیر ایمان آدمی جنت میں نہیں جائے گا. الحمدللہ ثم الحمدللہ اللہ نے وہ ایمان مجھے اور آپ کو دیا ہے. اس پر میں اور آپ جتنا بھی اللہ کا شکر ادا کریں اتنا کم ہے. اس لیے سیدنا حضرت گوس باغ پیرانے پیر رحمت اللہ علیہ اپنے بیانوں میں یوں فرماتے تھے, ایمان اتنی بڑی نعمت ہے, اتنی بڑی نعمت ہے کہ اس ایمان کی نعمت کے شکریہ میں ہمارے بدن میں جتنے بال ہیں ہر بال کے برابر اللہ ایک زندگی دے دے اور پوری زندگی اللہ کے سامنے سجدے میں گزار دے میں, پھر بھی ایمان کی نعمت کا شکر ادا نہیں ہو سکتا. اتنا قیمتی ایمان اللہ نے مجھے اور آپ کو دیا ہے. لیکن میرے دوستو جتنی بیڑی پینے والے کو بیڑی کی قدر ہے ایمان والے کو ایمان کی اتنی قدر نہیں ہوتی. جتنے بیڑی پینے والے ہیں یہ بارش کے زمانے میں بیڑی بھیگ نہ جاوے اس کے لیے پلاسٹک کی ڈبی استعمال کرتے ہیں. ایمان والا کبھی مفتی صاحب سے مولوی صاحب سے نہیں پوچھتا کہ کون سے عمل سے ایمان میں زیادتی ہوتی ہے اور کون سے عمل میں عمل سے ایمان میں کمی آتی ہے. بہت سارے گناہ ایسے ہیں جس کی وجہ سے ایمان سلب ہو جاتا ہے. دور صحابہ میں ایک جوان کا انتقال ہو رہا ہے, عربی کی زبان مادری زبان ہے, خیر القرونی کرنے کا زمانہ ہے, حضرت محمد صلی اللہ علیہ وسلم موجود ہے اور وہ جوان یوں کہہ رہے ہیں مجھ سے کلمہ نہیں پڑھا جا رہا. خبر دی گئی سرکار دو عالم صلی اللہ علیہ وسلم کو, آپ تشریف لائے, تحقیق کرنے پر پتا چلا ماں ناراض ہے. ماں کی ناراضگی کا گناہ ایمان پر خاتمے کے لیے آل بن رہا ہے. اللہ کے نبی حضرت محمد صلی اللہ علیہ وسلم نے اماں کو بلایا اور فرمایا, اماں اگر کوئی بہت بڑی آگ جلاوے اور تمہارے اس بیٹے کو اس پر ڈالے تو تم بچاؤ گی؟ ماں ماں ہوتی ہے. فوراً کہا, یا رسول اللہ صلی اللہ علیہ وسلم ضرور بچاؤ گی. فرمایا کہ قصور کو معاف کر دو ورنہ اس دنیا کی آگ سے جو 70 گنا تیز ہے جہنم کی آگ اس لیے جائے. چنانچہ ادھر اماں نے معاف کیا اور اس جوان کے زبان پر کلمہ جاری ہوا اور روح قبض ہو گئی. اللہ کے نبی علیہ الصلوۃ والسلام نے اللہ کا شکر ادا کیا. میرے دوستو ایمان ایک سطح پر نہیں رہتا, محنت ہوتی ہے یہ بڑھتا ہے اور محنت چھوٹتی ہے یہ گھٹتا ہے. ایمان کی علامتیں بتائی اللہ کے نبی صلی اللہ علیہ وسلم نے کہ نیکی کر کے خوشی ہو اور گناہ کر کے رنج ہو تو تم سمجھو ایمان والے ہو. اب ہم سب سوچے کہ ہمیں نیکی کر کے کتنی خوشی ہوتی ہے اور گناہ کر کے کتنا رنج اور غم ہوتا ہے. صحابہ رضی اللہ تعالیٰ عنہ نے اس ایمان کے اوپر محنت کی, قربانیاں دی, محنت کر کے قربانیاں دے کر ایمان کو اپنے اندر میں پوٹ پوٹ کے بھر لیا. کیا مرد, کیا عورت, کیا بچہ, کیا بوڑھا, تمام صحابہ رضی اللہ تعالیٰ نے محنت کر کے اس ایمان کو اپنے اندر میں کوٹ کوٹ کے بھر لیا تھا اور ہر ایک کے دل کی ایک آواز تھی. कि हम खाने के रुकनों के बगैर जी सकते हैं, हम पेटों पर पत्थर बांध के जी सकते हैं, हम दर्द के पत्ते चबा कर जी सकते हैं, हम खजूर की गुठलियां चूस चूस के जी सकते हैं, हम गरम गरम अंगारों पर लेट सकते हैं, हम अपने बच्चों को यतीम कर सकते हैं, मक्का जैसी सरजमीन छोड़ सकते हैं, लेकिन ईमान और ईमान की मेहनत के बगैर नहीं जी सकते। कि तमाम सहाबा रजी अल्लाह तआला के दिल की आवाज थी, ऐसा नहीं सिर्फ आवाज हो सिर्फ बोल हो, इस बात को साबित करके बता दिया कि ईमान के लिए जो कुर्बानी देनी पड़ी सहाबा रजी अल्लाह को कुर्बानी दी। आज हमारे पास ईमान है, अल्लाह का शुक्र है। अरे अल्हम्दुलिल्लाह तो कहो यार,
अल्हम्दुलिल्लाह।
अरे जोर से कहो यार,
अल्हम्दुलिल्लाह।
अल्लाह का शुक्र है अल्लाह ने हमको ईमान दिया है, लेकिन हमारे ईमान का क्या है? ईमान है लेकिन ईमान की हकीकत से दूर है, हमारी जबान का बोल कुछ और है और अमल कुछ और है। ईमान और उलमाए किराम फरमाते हैं कि जो बात हमने जबान से कही है वो दिल की गहराइयों में उतर जाए, 13 इंच का फासला है। सहाबा रजी अल्लाह तआला ने इसके लिए 13 साल लगाए थे कि जो बात हमने अपनी जबान से कही है वो बात दिल की गहराइयों में उतर जाए। कि ला इलाहा, कोई माबूद नहीं, कोई पूजने के लायक नहीं, कोई सिजदे के लायक नहीं, कोई कामों का बनाने वाला नहीं और कोई कामों का बिगाड़ने वाला नहीं। बीमारी, तंदुरुस्ती, मौत, हयात, कामों का बनना बिगड़ना, ये सारा सब कुछ इल्लल्लाह, एक अकेला तने तनहा अल्लाह। सारी दुनिया अल्लाह की मोहताज, अल्लाह किसी एक चीज के मोहताज नहीं। हजरत जी मौलाना मोहम्मद यूसुफ साहब रहमतुल्लाह अलैह फरमाते थे, जो नजर आ रहा है वो हकीकत नहीं है और जो हकीकत है वो नजर नहीं आ रही। बोलो भैंस में दूध के घास में, बोलो खरे यार, बोलते भी नहीं आप लोग, कहां दूध है? भैंस में के घास में? अब नजर आ रहा है भैंस से दूध, तो भैंस को जुबा करो कितना लीटर दूध निकलेगा? अभी तो कह रहे थे भैंस का दूध है, एक भैंस रोजाना 5 लीटर दूध देती है और 5 बजे का वक्त है, तो 5 बजे उसको जुबा करे कितना लीटर दूध निकलेगा? तो पता चला भैंस में दूध नहीं है। अब रहा घास, तो घास को पी लो कितना लीटर दूध निकलेगा? तो न भैंस में दूध न घास में दूध, दूध आया कहां से? इमाम गजाली रहमतुल्लाह अलैह फरमाते हैं, अल्लाह को पहचानना बहुत आसान, एक अनपढ़ आदमी अंगूठा छाप देहात का गावड़िया अगर अल्लाह को पहचानना चाहे तो एक गिलास दूध का हाथ में लेकर सोचे, भैंस का रंग काला, खून उसका लाल, पेशाब उसका पीला, घास खावे लीला, फिर ये पाक साफ दूध कहां से आया? ताकि अल्लाह के सजा रहे। ये मिसाल है, दुकान एक खाली बर्तन है, दुकान में न नफा है न नुकसान, दुकान खाली बर्तन, अगर अल्लाह नफा डालेगा दुकान से नफा होगा और इसी दुकान में अल्लाह का हुक्म नुकसान का होगा तो इसी दुकान से नुकसान होगा। शिफा न दवा में न डॉक्टर में, अगर शिफा डॉक्टर के हाथ में होती दुनिया में एक डॉक्टर न मरता, एक डॉक्टर की बीवी न मरती, एक डॉक्टर का बेटा न मरता, लेकिन शिफा अल्लाह के हाथ में। जहां से होता हुआ नजर आ रहा है ये हमारी नजर का धोखा है, जो नजर आ रहा है वो हकीकत नहीं है और जो हकीकत है वो नजर नहीं आ रही। जिसम नजर आता है, रूह नजर नहीं आती। रूह ना हो आंख नहीं देखेगी, जबान नहीं बोलेगी, हाथ पैर हरकत नहीं करेगी। फैन नजर आता है, ट्यूबलाइट नजर आती है, करंट नजर नहीं आता। करंट ना हो ट्यूबलाइट नहीं जलेगी, फैन नहीं चलेगा। तो जो नजर आ रहा है वो हकीकत नहीं है, और जो हकीकत है वो नजर नहीं आ रहा। ये बात जबानों पर है, ये दिल की गहराइयों में उतर जाए इसका नाम ईमान है। कि जहां से होता हुआ नजर आता है ये मेरी नजर का झोंका है। सहाबा रजी अल्लाह तआला ने इस ईमान को बनाने के लिए 13 साल तक मेहनत की, और मेहनत करके अपने दिलों के अंदर फूट फूट के ईमान को भर लिया। आज हमारे पास भी है ईमान, लेकिन हमारा ईमान झूठ बोलने से नहीं बचाता, गीबत करने से नहीं बचाता, गलत चीज देखने से नहीं बचाता, गलत चीज सुनने से नहीं बचाता, अल्लाह के हुक्म पर नहीं चलाता, अल्लाह के नबी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के नूरानी और पाकीदा तरीके पे नहीं चलाता। ईमान है लेकिन कमजोर है। इसीलिए कुरान पाक में अल्लाह ताला ने ईमान वालों को ईमान की दावत दी। ओ ईमान वालों, ईमान लाओ। क्या मतलब? एक मौजूद ईमान है हम सबके पास और एक मतलूब ईमान है। अल्लाह के यहाँ कौन सा ईमान मतलूब है? अल्लाह के यहाँ ईमान सहाबा। ये जो तबलीग की मेहनत है, ये जो आपसे कहा जाता है निकलो निकलो, हम सबसे जो कहा जाता है, इसके पीछे यही मकसद है। घर कारोबार छुपाना मकसद नहीं है, बीवी बच्चों से जुदा करना मकसद नहीं है, किसी से कोई दुश्मनी और अदावत नहीं है। इसलिए हजरत जी फरमाते थे, तबलीग नाम मैंने नहीं रखा, ये तो लोगों का रखा हुआ नाम है। अगर मैं इस मेहनत का नाम रखता तो तहरीक ईमान, ईमान बनाने की मेहनत, और ईमान बनाने के लिए हम सब मोहताज है, कोई मुतमईन नहीं हो सकता, हम सब मोहताज है। बड़े बड़े अल्लाह वाले, बड़े बड़े सहाबा, ताबीन, तबे ताबीन, और ये अल्लाह अपने ईमान के बारे में फिक्र में थे। हम कैसे मुतमईन हो सकते हैं? इमाम अबू हनीफा रहमतुल्लाह अलैह, इमाम अहमद हम्बल रहमतुल्लाह अलैह फरमाने अभी नहीं अभी नहीं, इसने कहा ये क्या कह रहे हैं अभी नहीं अभी नहीं। फरमाया मर्दू शैतान मेरे पास आया और मुझे कहने लगा इमाम अहमद आप मेरे हाथ से छूट गए, इमाम अहमद आप मेरे हाथ से छूट गए। फरमाया अभी नहीं अभी नहीं, जब तक मेरा खात्मा ईमान पर ना हो जाए वहां तक मुझे इतना नहीं। हजरत शेख मोहम्मद जकरिया साहब रहमतुल्लाह अलैह जिन्होंने फजाइल की किताब लिखी है, 1986 में हमारे भाई ने साल लगाया था इंग्लैंड में, फ्रांस और इंग्लैंड में, तो वहां पर हजरत नसीब लाए थे इंग्लैंड में, तो मदरसे का जलसा था, हजरत भी वहां तशरीफ रखे थे। तो किसी तालिबे इल्म ने हजरत शेख मोहम्मद जकरिया साहब रहमतुल्लाह अलैह की शान में कुछ नात वगैरह पढ़े, तो हजरत शेख जिस कमरे में बैठे थे वहां पर भी स्पीकर लगा था। जब ये नात सुनी तो हजरत रोने लगे, फिर अपने कमरे का स्पीकर बंद करवा दिया और फिर एक जुमला कहा, अगर जकरिया का खात्मा ईमान पर हो गया तब तो ये नात ठीक है, और अगर जकरिया का खात्मा ईमान पर नहीं हुआ तो ऐसी 1000 नात भी अल्लाह के यहां मुझे नजर नहीं दिलाएगी। हम मुतमईन नहीं हो सकते ईमान पर, हर वक्त अपने ईमान के बारे में फिक्र करते हैं। और ईमान मेहनत की चीज है, बनाने की चीज है। और इस वक्त मेरे दोस्तों मेरे भाइयों पूरी दुनिया परेशान है, गरीब गुरबत में परेशान है, मालदार मालदारी में परेशान है, बंगले वाला बंगले में परेशान है, झोपड़े वाला झोपड़े में परेशान है, पूरी दुनिया पर परेशानी की चद्दर बिछी हुई है। और लोग इतने परेशान हैं कि लोगों के पास ये वक्त भी नहीं है कि वो तन्हाई में बैठकर सोचे हम क्यों परेशान हैं, ये सोचने का वक्त भी नहीं है। और अगर सोचते हैं तो नादान सोच रहे हैं। जिसके पास किराया का मकान है उसकी सोच ये है कि मैं इससे परेशान हूं, मेरे पास किराया का मकान है, खुद का नहीं है, अपना खुद का खास होना चाहिए। जिसके पास अपना खुद का खास मकान है उसकी सोच है मकान है लेकिन छोटा है, बड़ा मकान होना चाहिए। जो जिस सतह पर है उसको अपनी राहत चैन सुकून कामयाबी ऊपर नजर आती है। हालांकि मेरे दोस्तों मेरे भाइयों, जिस अल्लाह ने ये दुनिया बनाई है उस बनाने वाले ने खबर दी है कि ओ दुनिया में बसने वाले इंसानों, तुम्हारी राहत, चैन, सुकून, कामयाबी, इज्जत दुनिया के फैले हुए शक्लों में और असबाब में और चीजों में और सामान में नहीं है। मैंने वहां रखी नहीं है। भाई भाई, आप मेरे सामने फोन पर बैठ के बात करते हैं, अल्लाह की बात कितनी अहमियत है हमारे। पीछे से बच्चे शोर कर रहे हैं, वे अपना स्वीट फोन ऑफ कर दें, ध्यान से दूर असर की नमाज के बाद का वक्त बड़ा कीमती है। कोई लंबी थोड़ी बात नहीं करनी, मोटी मोटी बातें अर्ज करनी है। तो मैंने आज ये किया मेरे दोस्तों, इस वक्त में पूरी दुनिया जो है वो परेशान है और लोग इतने परेशान है कि सोचने का वक्त भी नहीं है। सोचते हैं तो नादान सोच सोच रहे हैं कि राहत चैन सुकून कामयाबी माल में, असबाब में, चीजों में, अच्छे खानों में, अच्छे लिबास में, अच्छी सवारियों में, अच्छे दस्तरखानों में। लेकिन मेरे दोस्तों, मेरे भाइयों, जिस अल्लाह ने दुनिया बनाई है उस बनाने वाले ने खबर दी है कि वो दुनिया में बसने वाले इंसानों, तुम्हारी कामयाबी वहां नहीं है जहां तुमको नजर आ रही है। भाई खबर उसने दी जिसने बनाई कि वहां नहीं रखी है। हम तरह मिलेगी, जिसने चाय बनाई उसने खबर दी कि हमने चाय में शक्कर नहीं डाली, अब हम सब इस चाय को चम्मच से हिला रहे। बोलो मीठी बनेगी? अरे जरा हुमा करो यार,
नहीं बनेगी।
जबकि बनाने वाले ने खबर दी कि चाय में शक्कर नहीं डाली। जिस अल्लाह ने ये दुनिया बनाई है उस बनाने वाले ने खबर दी है कि वो दुनिया में बसने वाले इंसानों, तुम्हारी कामयाबी, राहत, चैन, सुकून, इज्जत अच्छे मकानों में, अच्छे लिबास में, अच्छी सवारियों में, अच्छे बैंक बैलेंस में मैंने नहीं रखी वहां पर। ये खबर उसकी है जिसने दुनिया बनाई, बनाने वाले ने खबर दी है। लेकिन नादान इंसान अपनी कामयाबी वहां दराज कर रहा है। और वाकई में मेरे दोस्तों, अच्छे लिबास और अच्छे खाने में और अच्छे मकानों में इज्जत, राहत, चैन, सुकून नहीं है। ये तो नजर का धोखा है। ये फियाट गाड़ी जो है ना, आज से 25 साल पहले ये फियाट गाड़ी इज्जत का मयार थी। गांव में अगर किसी के पास फियाट गाड़ी हो ना तो अपना कॉलर यूं रखता है, मेरे पास फियाट गाड़ी है। लेकिन आज वही गाड़ी जिल्लत का मयार हो चुकी है। अगर हमारे गांव की कोई बड़ी पार्टी फियाट गाड़ी लेकर निकले तो गांव में लोग चर्चा करेंगे, पार्टी फूट गई, क्या हुआ, फियाट में फूट रहा है। हालांकि यही गाड़ी 25 साल पहले इज्जत का मयार थी, आज वही गाड़ी जिल्लत का मयार हो गई। चीजों का ये हाल है, जो चीज कभी इज्जत का मयार होती है वही चीज कभी जिल्लत का मयार हो जाती है। तो अल्लाह ताला ने वहां पर चीजों में और असबाब में और राहत और सुकून नहीं रखा, उसके लिए तो अल्लाह ने अपना मुबारक दिन दिया है। ये मुबारक दिन जिसकी भी जिंदगी में होगा अल्लाह ताला उसको दुनिया में भी कामयाब करेंगे, राहत, चैन, सुकून, इज्जत, मोहब्बत, महबूबियत, मकबूलियत, ये सारा सब कुछ अल्लाह ने दिन में रखा है। लेकिन मेरे दोस्तों, ईमान इतना कमजोर हो गया कि आज हमारे लिबास, शक्ल, सूरत, पूरी जिंदगी हमारी बदल गई। तो फिर वहां पर तो अल्लाह ताला ने राहत या सुकून नहीं रखा है। एक जूता बनाने वाला जूता बनाने के बाद उसके इस्तेमाल का तरीका बताता है कि सीधे पैर का जूता सीधे पैर में और उल्टे पैर का जूता उल्टे पैर में। अब कोई नादान यूं कहे 1000 रुपए मैंने खर्च किया है, ये जूते मैं अपनी मर्जी से पहनूंगा, सीधे पैर का जूता उल्टे पैर में, उल्टे पैर का जूता सीधे पैर में, ईमानदारी से बताओ ये जूते उसको राहत पहुंचाएंगे? उसको चैन सुकून मिलेगा? इसको इज्जत मिलेगी? देखने वाला देखकर कहेगा पागल आदमी, क्या हो गया हमारी अकलों को, एक जूते बनाने वाले की बात न माने और वो जूते अपनी मर्जी से इस्तेमाल करते हैं। तो वो जूते ना हमको राहत पहुंचाते हैं, ना चैन पहुंचाते हैं, ना सुकून पहुंचाते हैं, ना इज्जत दिलाते हैं। तो जिस अल्लाह ने आंख बनाई, जिस अल्लाह ने कान बनाए, जिस अल्लाह ने हाथ बनाए, जिस अल्लाह ने पैर बनाए और जिस अल्लाह ने पूरी दुनिया बनाई और बनाने के बाद इसका इस्तेमाल का तरीका बताया, ये देखो ये मत देखो, ये बोलो ये मत बोलो, ये खाओ ये मत खाओ, ये पियो ये मत पियो, इधर चलो इधर मत चलो, उसका नाम दीन है, उसका नाम सुन्नत शरीयत है। आंख मेरी है, मैं जो चाहे देखूं, तो देख तो सकते हैं लेकिन ये देखना राहत ही पहुंचाएगा। जबान मेरी है, मैं जो चाहे बोलूं तो बोल तो सकते हैं, लेकिन ये बोलना राहत ही पहुंचाएगा। दिमाग मेरा है, मैं जो चाहे सोचूं तो सोच तो सकते हैं, लेकिन ये सोचना राहत ही पहुंचाएगा। इस वक्त में हमारे जितने प्रॉब्लम है, ये प्रॉब्लम की बुनियाद ये है कि जो कामयाबी के लिए तरीका दिया था वो तरीका हमारी जिंदगी से निकल गया, जिसकी बुनियाद पर ये सारे प्रॉब्लम है। ये तबलीग की मैंने से ये चाहा जा रहा है कि अल्लाह का 100% हुक्म और अल्लाह के नबी अलैहिस्सलाम के 100% तरीके हमारी जिंदगी में आ जाए, सर के बाल से लेकर पैर के नाखून तक, और सुबह से लेकर शाम तक, और शाम से लेकर सुबह तक, और पैदाइश से लेकर मौत तक पूरी जिंदगी अल्लाह के हुक्म के मुताबिक और अल्लाह के नबी हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के नूरानी और पाकीज़ा तरीके से जिंदगी जाने वाले बने। लेकिन ईमान इतना कमजोर है, शादी का दिन हर एक को खुश करने का दिन है। 10 साल से, 15 साल से, 20 साल से चचा के साथ, मामू के साथ अबोला था, किसी बात से अनबन थी, लेकिन जहाँ घर में शादी आई, चचा के पास, मामू के पास जाएंगे, हमारे घर शादी है, हर एक को खुश करने का दिन है, आप अब हमको माफ कर दो, जो करना पड़ेगा, इनके पैरों में अपनी टोपी रख दी, टोपी रख देंगे, पगड़ी रख देंगे, हमें माफ कर दो, आपका आना बहुत जरूरी है। क्यों? हर एक का ये जहन बना है कि शादी के दिन हर एक को खुश किया जाता है, यहाँ तक के वो भंगी जो अपने सरों पर पाखाना उठाता है वो भी अगर शादी के दिन मकान के दरवाजे पर आएगा तो उसको भी 50-100 रुपए दिए जाएंगे, यार हमारे यहाँ खुशी का मौका है, तू भी खुश होकर जा। शादी के दिन भंगी को तो खुश कर रहे हैं लेकिन अल्लाह रसूल को नाराज करते हैं। वो नमाज जो हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की आंखों की ठंडक है, सैकड़ों मर्दों और सभी कजा होती है। अल्लाह के हुक्म तोड़े जा रहे हैं, अल्लाह के नबी अलैहिस्सलाम के तरीके छूटे जा रहे हैं और एहसास तक नहीं है। तो इस वक्त में हम जो परेशान हैं, ये माल और सामान की कमी से नहीं, हम परेशान हैं दीन न होने की वजह से, दीन हमारी जिंदगी से निकल गया, मेहनत छूट जाने की वजह से दीन निकल गया, और दीन निकल जाने की वजह से सारे प्रॉब्लम है। माल और सामान की कमी से परेशान है, ये तो बहुत नादान सोच है, हम इसलिए परेशान है, हमारे पास माल नहीं है, असबाब नहीं है, हमारे अपने स्कूल नहीं है, हमारे अपने हॉस्पिटल नहीं है, तो बहुत नादान सोच है दोस्तों। ऐसी नादान सोच है कि एक शेर को बकरी ने सींग मारे, एक शेर को बकरी ने सींग मारे तो शेर बकरी से कहने लगा, मेरे पास भी सींग होते तो मैं तुझे मारता। अरे सुन रहे हो, सो रहे हो, तो हम भी कह रहे मेरे पास यूं होता यूं करता यूं होता, तो शेर है तू का सींग के चक्कर में। कोई ताल्लुक नहीं चीजों का कि चीजें होगी तो राहत ज्यादा होगी, असबाब ज्यादा होंगे तो राहत ज्यादा होगी, अल्लाह ने वह रखा ही नहीं है। उसके लिए तो अल्लाह ने अपना मुबारक दीन दिया है, ये मुबारक दीन जिसकी भी जिंदगी से गरीब है, चटनी रोटी खाता है लेकिन झुपड़ पट्टी में रहता है, दीन है तो अल्लाह उसको राहत चैन सुकून कामयाबी देता है। अल्लाह के नबी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जिसका मफहूम है जिसको चार चीजें मिल गई, दुनिया और आखिरत की भलाई मिल गई, कौन कह रहे हैं? इमामुल अंबिया, महबूबे किबरिया, सरकार दो आलम हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं, फरमा रहे कि जिसको चार चीजें मिल गई उसको दुनिया और आखिरत की भलाई मिल गई। पहली बात, जिक्र करने वाली जबान, शुक्र करने वाला दिल, अल्लाह के रास्ते में मशक्कत उठाने वाला बदन और नेक बीवी। एक बार अल्लाह के नबी का अच्छा मकान, अच्छी दुकान, अच्छा बैंक बैलेंस, अच्छा लिबास, अच्छी सवारी, और खबर ऐसे सच्चे नबी की है जिन्होंने मजाक में भी झूठी बात नहीं की कि जिसको चार चीजें मिल गई इसको दुनिया और आखिरत की भलाई मिल गई। सिर्फ शुक्र करने वाला दिल, कितनी बड़ी नेमत, ओहो, एक बुजुर्ग ने मछली पकड़ी, पकाई, खा के आराम कर रहे थे। मेरे जैसे दुनिया परस आया, देखा क्या कर रहे हैं, इतनी सारी मछलियां है, मछली पकड़ो। उन्होंने पूछा फिर इसको बेचो, पूछा फिर जाल लाओ, जाल, फिर और मछली पकड़ो, फिर कश्ती लाओ, कश्ती, फिर और मछली पकड़ो, फिर इसको बेचो, फिर पैसे कमाओ, फिर आराम करो। तो क्या अभी क्या करें, कितना सारा करके बिना आराम करने को कह रहे हो, तो अभी मैं क्या करूं? हंसने के लिए नहीं है, ऐसा दिल होना चाहिए कि शुक्र करने वाला दिल, कितनी बड़ी बात है। नेक बीवी, ओहो, कितनी बड़ी नेमत है। एक जुमला पूरे दिन की थकान उतार दिया, एक जुमला बीवी का, एक जुमला इतना कहे, कितनी देर लगा दी, मैं कब से आपका इंतजार कर रही हूँ। बीवी नीक है, नेक है, तो हंसते चेहरे अपने शोहर का अगर इस्तेमाल करेगी तो पूरे दिन की थकान उतर जाए। नेक बीवी अपने बच्चों को लेकर बैठकर जहन बनाएगी, अब वो सुबह से दुकान पर गए हैं, खेत में गए हैं, जॉब पर गए हैं, थक कर आएंगे, खबरदार अबू को शिकायतें नहीं करनी। हमारी जरूरत पूरी करने वाले अबू नहीं है, हमारी जरूरत पूरी करने वाले अल्लाह है। हम अपनी जरूरत अल्लाह के सामने रखेंगे, कौन कहेंगे, नेक बीवी कहेंगे। और अगर ये बीवी नेक नहीं है और ये मियां अगर 5,000 का बंडल मुनाफा बिजनेस नहीं किया, 5,000 प्रॉफिट है जेब में है, आज आज हुआ है प्रॉफिट 5,000, और घर जावे और बीवी का चेहरा उतरी हुई कड़ी की ऐसा हो, तो ईमानदारी से बताओ कि 5,000 का बंडल इसको हाथ फंसाएगा? अरे आपको, मुझे पता है आपकी दुनिया ऐसी नहीं है, इतना हुआ करते रहो है? आपकी दुनिया तो माशाल्लाह लालिया बस किया है यार, और एक जगह माशाल्लाह मसूरत में वक्त लगाया है, घरों में तारीफ होती है, तो आपकी बीवी कहां तक पहले देखकर मुंह चढ़ाएगी? वो तो जिनके घरों में दीन नहीं है वहां ये सारे मसाइल है। घर में दीन लाने की फिक्र नहीं की, घर में फ्रिज लाने की फिक्र की, फ्रिज आ गया, सोफा सेट लाने की फिक्र की, सोफा सेट आ गया, गीजर लाने की फिक्र की, गीजर आ गया, वो चीज की घर में आ गई जो मुसलमान को नहीं लानी चाहिए। लाने की चीज नहीं लाए तो न लाने की चीज घर में आ गई। अब ये घर में कभी राहत कहां आएगा, चैन सुकून कहां आएगा, औलाद कहां फरमा बरदार होगी, बीवी कहां से फरमा बरदार होगी? अपनी बीवी को यूं कहा, वो अल्लाह की बंदी, रोटी कपड़ा मकान मसला नहीं है, आखिरत बहुत भयानक है, सकरात का मसला बहुत बड़ा है, कब्र का मसला बहुत भयानक है। कभी कहा उसको लेकर बैठकर जहर बनाया? अबू दर्दा रजी अल्लाह अन्हु मस्जिद में बैठे हैं और बीवी ने आकर कहा यहाँ बैठो, घर में एक चपटी आटा नहीं है, कितना बड़ा मसला, एक चपटी आटा घर में नहीं है। अबू दर्दा रजी अल्लाह अन्हु फरमाया, अल्लाह की बंदी, हम पर बड़ी दुश्वार घाटियां आने वाली है, और उन घाटियों पे से वो भी लोग सहूलत से गुजर जाएंगे जो दुनिया में हल्के फुल्के होंगे। किताब में लिखा है बीवी ये बात सुनकर खुशी खुशी चली गई, खुशी खुशी, आखिरत के तस्वीरें घरों में ही नहीं। अपने बेटे को ये जरूर कहेंगे, बेटा पढ़ाई करो, नहीं पढ़ाई करोगे तो केले की लारी निकालनी पड़ेगी, रिक्शा चलानी पड़ेगी, पढ़ाई करो। लेकिन बेटे को ये कहते हैं, बेटा एक नमाज छूट गई तो खबर ऐसे सच्चे नबी की है जिन्होंने मजाक में भी झूठी बात नहीं कही, वो अंजाम के एतबार से ऐसा है, माल और दौलत सब कुछ छीन लिया गया। इसके तस्करे हैं घरों में। एक दौर था जब उम्मत ने दीन की मेहनत की तो घरों में इसके तस्करे थे, इसके मुजाकरे थे, جب شوہر گھر سے کمانے کے لیے باہر نکلتا تھا تو گھر کی خاتون پردے کے ساتھ دروازے تک جاتی تھی اور اپنے شوہر سے کہتی تھی اللہ کا واسطہ اللہ کا واسطہ اللہ کا واسطہ ہمیں حرام لوگ میں لا کر مت کھلانا, جہنم میں جلنے کی طاقت ہمارے اندر نہیں ہے, ہم چٹی روٹی پر گزارا کر لیں گے لیکن ہمیں حلال لوگ میں لا کر کھلانا. خاتون کہتی ہے ایک بچہ آخرت کو ایسا بیان کر رہا ہے ایسا بیان کر رہا ہے کہ وہ بچہ بے ہوش ہو گیا. اس بچے کو تسلی دینی پڑی کہ بیٹا تم چھوٹے بچے ہو, تمہارے نام اعمال کو سنا بھی نہیں لکھا جائے گا, ابھی سے تمہیں آخرت کا اتنا فکر ہے. تو بچہ یوں کہہ رہا ہے ہٹ جاؤ بہلو, میں نے اپنی اما کو ہمیشہ دیکھا ہے جب وہ گھر میں چولہا جلاتی ہے تو چولہے میں پہلے چھوٹی چھوٹی چپٹیاں رکھتی ہے, اس کے بعد بڑی بڑی لکڑیاں رکھتی ہے. مجھے یہ فکر ہے اللہ پاک جب جہنم کو جلائیں گے تو چھوٹی چھوٹی چپٹیوں کی جگہ پر میں نہ رکھوں. ہر ایک کے سامنے آخرت تھی, آج وہ آخرت کے تذکرے ہمارے ہاتھ سے غائب ہو گئے, گھروں میں دل لانے کی کوئی فکر نہیں. اگر یہی آج اس لیے بھارے پرابلم ہے کہ بےچارا گھر پہ جاتا ہے تھک کر شام کو اور بیوی میں دین نہیں ہے, یہ کھانا بھی لگا کر پھر جو ہے فوراً کہنا شروع کر دیتی ہے تمہارے جانے کے بعد تمہاری ماں نے یہ کہا اور تمہاری بہن نے یہ کہا اور تمہارے بڑے والے نے ایسا کیا اور تمہارے چھوٹے والے نے ایسا کیا. یہ بےچارا دن بھر کا تھکا ہوا ہے لیکن گھروں میں دین نہ ہونے کی وجہ سے چین سے کھا بھی نہیں سکتا اور چین سے سو بھی نہیں سکتا, اور وجہ کیا ہے کہ اس خاتون کی دین کی فکر نہیں ہوئی. ہونا یہی خاتون دیندار ہوتی تو یہ آنکھوں کی ٹھنڈک بنتی. ایک دور تھا جب امت میں دین کی محنت تھی تو یہی خاتون اپنے شوہر کے لیے معین اور مددگار بنتی تھی. سیرت صحابہ میں ایک واقعہ لکھا ہے, ایک صحابی رضی اللہ تعالیٰ عنہ نے نفل روزہ رکھا ہے اور آپ سفر میں گئے ہیں اور بچہ بیمار چھوڑ کے سفر میں ہے, نفل روزہ ہے بچہ گھر پہ بیمار ہے اور آپ سفر میں ہیں. اب سفر کے دوران اس بچے کی مقدر میں موت تھی, اس بچے کا انتقال ہو گیا. اب یہ دیندار خاتون کا دین اس کی رہبری کر رہا ہے, شوہر نے روزہ رکھا ہے, پتہ چلے گا بچے کا انتقال ہو گیا تو افطار مشکل ہو جائے گا تو کیا کیا جائے. ہاں بچے کو غسل دیا, کفن پہنایا اور بچے کی میت کو گھر میں رکھ دیا, اور شوہر کو پتہ نہ چلے کہ اتنا بڑا حال گھر پر آیا ہے, اس کے لیے اپنے آپ کو بنایا سوارا تاکہ شوہر کو ذرا شک بھی نہ جائے کہ اتنا بڑا حال ہے. جب وہ صحابی گھر پر آئے سلام کے بعد پہلا سوال تھا بچے کا کیا حال ہے, تو اس خاتون نے کہا اب تو سکون ہے, وہ یوں سمجھے وہ سو گیا ہے, افطار ہو گیا ہے. رات کو بھی کہنا مناسب نہیں سمجھا کہ رات کا سونا مشکل ہو جائے گا, تو وہ خاتون رات کو بھی خاموش ہے. میرے لیے بولنا بہت آسان ہے, آپ کے لیے سننا بہت آسان ہے. اس خاتون کے قلب پر کیا گزر رہی ہوگی جس خاتون نے اپنے بچے کو 9 مہینے پیٹ میں رکھا ہے. موت اور زندگی کے بیچ میں ایک بال برابر کا فرق ہوتا ہے, ایسا درد سہ کر اس بچے کو جنم دیا ہے اور اس بچے کی میت گھر میں ہے لیکن دین اس کو خاموش کیے ہوئے ہیں, دین خاموش کیے ہوئے ہیں کہ شوہر ہے سونا مشکل ہو جائے گا, تو وہ خاموش ہے پوری رات خاموش ہے. اور چونکہ صحابہ رضی اللہ عنہ کی زندگی قیامت تک کے آنے والے انسانوں کے لیے نمونہ ہے, اس رات میں میاں بیوی کے تنہائی کے تعلقات پڑے ہوئے اس رات میں, اور یہ صحابی رسول صلی اللہ علیہ وسلم صبح میں جانے لگے تو وہ خاتون بھی پردے کے ساتھ دروازے تک پہنچی ہے. اتنا بڑا حال سنانے کے لیے کتنا آسان انداز اختیار کیا, اپنے شوہر سے کہتی ہے ٹھہرو ٹھہرو ایک مسئلہ پوچھنا ہے. کیا مسئلہ ہے؟ ہاں مسئلہ یہ ہے کوئی چیز کو امانت دے لو یہ امانت ہے, پھر وہ امانت واپس مانگے تو کیا کیا جائے؟ فرمایا وہ امانت واپس دے دینی چاہیے, اللہ نے ہم کو بیٹا دیا تھا, اللہ نے امانت دی تھی, اللہ نے دیا تھا, اللہ نے لے لیا ہے, میں نے اس کو غسل کر کے کفن پہنا کے رکھا ہے, لے جائیے اس کی جنازے کی نماز پڑھو اور دفن کیجیے. جس کو چار چیزیں مل گئی اس کو دنیا اور آخرت کی بھلائی مل گئی, یہ نیک خاتون ہے. یہ آج میرے دوستو آج یہی خاتون ہمارے, ہم نے اس کے دین کی فکر نہیں کی تو ہمارے لیے آنکھوں کے سر کا درد بنے ہوئے, گھروں میں سکون نہیں ہے, ساس بہو کے جھگڑے, دیرانی بیٹھانی کے جھگڑے, میاں بیوی کے جھگڑے, اولاد نافرمان, یہ سارے پرابلم دین نہ ہونے کی وجہ سے ہیں. اور دین اس لیے نکل گیا کہ دین کی محنت چھوڑ گئی, دین کی محنت چھوڑ جانے کی وجہ سے ہماری زندگی سے دین نکل گیا. اور میرے دوستوں مسئلہ چلے چار مہینے کا نہیں ہے, مسئلہ ہم سب کی آخرت کا ہے, اور آخرت بہت بھیانک ہے. آج مٹی پر ہے, کل مٹی ہم پر ہو جائے گی, منو من مٹی کے نیچے دب جائیں گے, یہ روپیہ پیسہ دھن دولت موت کے جھٹکے پہ چھوٹ جائے گا. یہ سب ہمارے خیالی پلاؤ ہے. میں مالدار ہوں, مالدار ہوں, مالدار نہیں ہے, ہم چوکیدار ہیں. آج یہ کھیل ہم کہہ رہے ہیں میرا ہے میرا ہے. آج سے 50 سال پہلے ہمارے ابا تھے جی کہتے تھے میرا ہے میرا ہے, 100 سال پہلے دادا کہتے تھے میرا ہے میرا ہے, 150 سال پہلے پردادا کہتے تھے میرا ہے میرا ہے, 200 سال پہلے اور تھا جو کہتا تھا میرا ہے میرا ہے. کھیت وہی کا وہی ہے, سب چوکی داری کر رہے ہیں. ایک دن ہم بھی چلے جائیں گے, آج ہم چوکی کر رہے ہیں, کل ہماری اولاد کرے گی, ساتھ کیا آئے گا؟ یہ نماز ساتھ آئے گی, یہ اللہ کا ذکر ساتھ آئے گا, یہ قرآن پاک کی تلاوت ساتھ آئے گی, یہ اللہ کے دین کی محنت ساتھ آئے گی. اسی لیے اللہ کے نبی حضرت محمد صلی اللہ علیہ وسلم نے فرمایا سمجھدار اور عقل مند وہ ہے, سمجھدار اور عقل مند وہ ہے جو موت سے پہلے پہلے موت کی تیاری کر لے, یہ عقل مند ہے. اس سے میرے دوستوں میرے بھائیوں آج سے ہم سب ایک بات طے کریں, آج تک کی غفلت کی زندگی کو اللہ معاف کرے, اور جتنی زندگی باقی ہے انشاءاللہ دین اور دین کی محنت کے ساتھ گزاریں گے. کب تک مال کے پیسے اور پیسوں کا مال, مال کے پیسے اور پیسوں کا مال کھاتے ہو کیوں؟ کمانے کے لیے کماتے ہو کیوں؟ کھانے کے لیے, یہ کوئی مقصد ہے؟ پیٹ بھر لینا, بچے پال لینا, یہ تو جانور بھی کر لیتا ہے. ہم تو دنیا میں ایک عجیب مقصد کے لیے آئے تھے, دین اور دین کی محنت ہمارا مقصد تھا دنیا میں آنے کا, لیکن یہ مقصد ہم نے چھوڑ دیا جس کی بنیاد پر سارے پرابلم ہے. ورنہ صحابہ رضی اللہ تعالیٰ کیسی قربانیاں دی ہم سوچ نہیں سکتے, تصور نہیں کر سکتے. اس سے میرے دوستوں میرے بھائیوں آج سے طے کریں انشاءاللہ دین اور دین کی محنت کے ساتھ زندگی گزاریں گے. تو اب ابھی طے کرو کہ آج تک کی غفلت کو اللہ معاف کریں, اب انشاءاللہ جتنا باقی آج تک جن کے چار مہینے دے رہے ہیں وہ چار مہینے کی نیت کریں. اب تو ہمارے دینی ارادوں پر موت آ چکی ہے, دنیا کے بارے میں ہمارے ارادے بہت بڑا تھے, یہ کر لوں وہ کر لوں, یہ خرید لوں وہ خرید لوں, لیکن دین کے بارے میں ہمارے ارادے بہت بڑے. بھئی چار مہینے کوئی مشکل ہے, لگانا نہ لگانا بعد کی بات ہے, پہلے آپ لوگ انصاف کی بات کرو, زیادہ ہے؟ اتنا بڑا دین جو ہم کو دنیا آخرت میں کامیاب کرے, وہ دین زندگی میں لانے کے لیے اگر چار مہینے جیسا وقت مانگا جاتا ہو تو یہ زیادہ ہے؟ یہ سڑی ہوئی بدبودار دنیا جس کی وقت اللہ کے نزدیک مچھر کے پر کے برابر بھی نہیں, اس دنیا کے لیے اگر اس وجمے میں کوئی 25 سال کا ہے تو اس کے 75 چار مہینے لگ گئے, کوئی 30 سال کا ہے تو اس کے 90 چار مہینے لگ گئے, کوئی 40 سال کا ہے تو اس کے 120 چار مہینے لگ گئے, ایک سال میں 3 چار مہینے آتے ہیں, کوئی 50 سال کا ہے تو 150 چار مہینے لگ گئے, کوئی 60 سال کا ہے تو 180 چار مہینے لگ گئے. یہ سڑی ہوئی بدبودار دنیا کے لیے ایک چار مہینہ ایمان بنانے کے لیے, یقین بنانے کے لیے, آخرت بنانے کے لیے, اللہ کا تعلق مل جاوے, آخرت کا فکر پیدا ہو جاوے, اس کے لیے ایک چار مہینے. لگانا نہ لگانا بعد کی بات ہے, میرے انصاف کی بات کرو, زیادہ ہے؟ بولو کھڑے یار, تمہیں کیوں نہیں لگاتے؟ آپ تو کہہ رہے ہو زیادہ نہیں ہے, تو پھر لگاتے کیوں نہیں وہ بتاؤ. کب تک انشاءاللہ ماشاءاللہ کرتے رہیں گے؟ نہیں ہنسنے کے لیے نہیں, کب تک؟ پھر کا کوئی نہ دین ہے, پھر کا نہ کوئی ہفتہ ہے, پھر کا نہ کوئی مہینہ ہے, پھر کا کوئی سال نہیں. پھر کب؟ اور یہ جو جواب ہم دے رہے ہیں انشاءاللہ ارادہ ہے, تو یہ جواب اگر ہماری بیوی ہم کو دے, آپ لوگ معاف کرنا, ایک آدمی دوپہر میں دوپہر کا کھانا نہیں کھایا, دوپہر گھر پہ جاوے اور بیوی سے کہے کہ چلو کھانا لگاؤ, اور بیوی کہے انشاءاللہ, کیا کرو گے؟ اور وہ کہے تم دعا کرو, آپ کو کھانا لگاؤ اور آپ دعا کرو. ہنسنے کے لیے نہیں, یہ جواب اللہ کو دے رہے. جب بھی تشکیل والا دعا کرو گیا, اور دنیا کے کسی کام کے لیے دعا کرواتے ہو؟ ارے کوئی رکشا والا کے کہتا ہے کل دعا کریو صبح 8 بجے کے اللہ تو کوئی نہیں جاتا, کوئی آتا ہے کہ کل دعا کریو صبح 8 بجے کھیت میں جانے کا ہے, بہت کام ہے وہاں پر, کروانا ہے. مجھے کوئی نہیں ملا, آپ کو ملا کوئی؟ ایک اللہ کا دین ہی ایسا ہے, یتیم نبی کا دین, اور دین کی محنت یتیم ہے. جو بھی بات رکھو دعا کرو. اللہ یہ جواب آپ کو اگر آپ کی بیوی دے گا تو کیا کرو؟ آپ کو بیٹے کو بیٹا پانی پر گراؤ, ابا دعا کرو. تو کتنا خطرناک جواب ہے یہ, ہم مانگ رہے بیٹا پانی پر گراؤ, ابا دعا کرو. اپنے حال پہ ہنسنے کے لیے نہیں ہے, ذرا ان باتوں کو دل پر لو, سوچو, تنہائی میں بیٹھ کر سوچو یار کب تک یہ کرتے رہیں گے. اور کوئی ہم کو ہمارے مرنے کے بعد سب ہم کو مٹی ڈال کر ہاتھ جھاڑ کر اپنے حملہ آ کر کہیں گے ہم کو جو کرنا تھا کر لے, باقی تو جانا تیرے ہمارے. سب 2 دن روئیں گے پھر بھول جائیں گے. مسئلہ چلنے 4 مہینے کا نہیں ہے, یہ تو اللہ کا دین کا کام ہے, اللہ کسی سے بھی لے لے گا. مسئلہ ہم سب کے آخرت کا ہے. تو کون مائیں سے مرد مجاہد ہے جو کہتا ہو کہ انشاءاللہ اس اجتماع سے میں نقد 4 مہینے کے لیے تیار ہوں؟ بولو ہے کوئی مرد مجاہد؟ کھڑا ہو جائے. اللہ قبول فرماوے, اللہ مدد فرماوے, اللہ آسان فرماوے, اللہ جان میں مال میں خوب برکت دے. تو دوسرا کون؟ ارے جلدی بتا دو یار, کرنے والی جات تو اللہ کی ہے. حضرت مولانا یوسف صاحب رحمت اللہ علیہ فرماتے تھے جو وجہ آپ کی نہ نکلنے کی ہے وہی وجہ ہماری نکالنے کی ہے. حضرت کا یہ جملہ عجیب ہے, جو وجہ آپ کی نہ نکلنے کی ہے وہی وجہ ہماری نکالنے کی ہے. میں ہوں تو کھیت چل رہا ہے, میں ہوں تو گھر میں کوکر کی سیٹیاں بج رہی ہے, یہ میں کو نکالنے کے لیے ہے. اور بولے ارے ہے کوئی؟ تو بہت اچھے لوگ. اچھا مغرب پہ تو لکھاؤ گے ان شاء اللہ. ارے وہ بابا ہو بولے تو کھڑے یار, مغرب بعد کی مجلس پہ تو لکھاؤ گے نا, تو ابھی مکرو ہے. دیکھو اب ایک کام کرو, میں بھی اپنی جیب سے تسبیح نکالتا ہوں, آپ بھی اپنی جیب سے تسبیح نکالو, اپنے وقت کو جائے مت کرو, 3 تسبیح پوری کر لو, 3rd کلمہ 100 مرتبہ, درود پاک 100 مرتبہ, اور استغفار 100 مرتبہ. ابھی دعا